نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير. درس و تدریس کے آداب بک میں سے ہم اگلے ٹاپک کو دیکھیں گے. پوائنٹ نمبر 11، بات چیت میں استاد سے سبقت نہ کرے. سبقت کرنا کیا ہوتا ہے؟ آگے بڑھنا، بڑھ چڑھ کے بولنا. اس کو ہم دیکھتے ہیں تو پھر انشاءاللہ آپ کو زیادہ اچھی طرح سمجھ آ جائے گا. کسی مسئلے کی تشریح، تشریح مین وضاحت، شرح، کسی چیز کو سمجھ نہیں آئی تو اس کو مزید کھولنا، یا سوال کے جواب دینے میں پہل نہ کرے، نہ ہی اپنی معرفت کا اظہار کرے. یعنی یہ نہ کہے کہ میں تو پہچان گیا، مجھے تو پتہ ہے، میں تو جانتی ہوں، یہ تو مجھے پہلے سے پتہ ہے. ہاں اگر استاد جو حکم دے تو تشریح کرنے یا سوال کے جواب بتانے میں کوئی حرج نہیں. یعنی اگر استاد خود ہی کہے نا کہ اس کو بتاؤ اور اچھے طریقے سے، یا اس کو مزید ایکسپلین کریں، یا ایک بات استاد بتا کے کہے کہ اب اگلی بات آپ بتائیں، تو پھر کوئی حرج نہیں ہے. اس کا یہ نہیں مطلب کہ نہیں ہم نے یہ پڑھ لیا کہ اب استاد کی بات کے آگے نہیں بڑھ کے بولنا تو اب ہم بول نہیں رہے. وہ اور بلکہ بری بات ہو جاتی ہے کہ جب کوئی کہے کہ بولو تو وہ نہ بولے. ٹھیک ہے، اس میں مثلاً آپ دیکھیے کہ پریکٹیکلی ہم اس طرح دیکھ سکتے ہیں کہ کچھ لوگ ہوتے ہیں نا، کسی درس میں ہوتے ہیں یا کسی کلاس میں آتے ہیں، وہاں کوئی بات بیان کی جاتی ہے، اب وقت اور حالات اور آڈینس کا خیال رکھتے ہوئے وہ بات مختصر بتائی جاتی ہے، حالانکہ اس میں اور باتیں ہو سکتی ہیں. استاد جانتے بوجھتے نہیں بتاتا. اتنے میں کیا ہوتا ہے کہ جو لوگ بیٹھے ہوتے ہیں اور انہوں نے اس موضوع پہ اس سے پہلے کچھ زیادہ سنا ہوتا ہے، استاد کو بھی پتہ ہوتا ہے، آف کورس تبھی تو استاد بنتا ہے، لیکن اس نے مناسب نہیں سمجھا. بعض دفعہ کوئی ایک ایسی حدیث ہوتی ہے جو بالکل آپ پیش کرنا چاہتے ہیں، لیکن آپ کو لگتا ہے کہ اگر یہ حدیث میں نے بیان کی نا تو وہ فلاں جو بیٹھا ہوا ہے نا وہ اریٹیٹ ہوگا. مثال ہے کہ وہ کوئی پردے کے بارے میں ہو سکتی ہے، حجاب کے بارے میں ہو سکتی ہے، یا مثال ہے کہ اس محفل میں کوئی ایسا شخص بیٹھا ہے کہ اس حدیث کی بات ڈائریکٹ اس پہ جائے گی، سب کی نظریں اس پہ اٹھیں گی، وہ کسی اسی معاشرے کا کوئی ایسا شخص ہے. سو آن، بہت سارے ایکسپیرینسز انسان کرتا ہے جب پبلک میں نکلتا ہے، تو پھر اس وقت اس کا نہ بیان کرنا زیادہ اچھی بات ہوتی ہے، بجائے اس کے کہ آپ کسی کو اریٹیٹ کر دیں. کوئی ضروری تو نہیں نا کہ آپ ہر بات کہہ دیں. آپ یہ وعدہ لے کے تو وہاں نہیں جاتے نا کہ ہم اس موضوع کی ہر حدیث کوٹ کریں گے، تو وہاں کہنے سے چپ رہنا بہتر ہوتا ہے، نہ کہ. لیکن اب آڈینس میں سے کوئی ایک ایسا ہوتی ہیں یا ہوتے ہیں یا جن کو پہلے سے بات سنی ہوتی ہے، ایون انہوں نے انہیں کے منہ سے کہیں دوسری جگہ سنی ہوتی ہے، تو پھر وہ ہاتھ کھڑا کر دیتے ہیں. میں اس میں کچھ اضافہ کرنا چاہتی تھی، میں ذرا کچھ اور بتا دوں، اور وہ بیٹھ کے وہی حدیث بیان کر دیتے ہیں. یہ اچھا ادب نہیں ہے. عام پبلک کا جو درس ہوتا ہے نا اس میں یہ چیزیں زیادہ پرابلم دیتی ہیں، کیونکہ اسٹوڈنٹس تو عموماً ان چیزوں کو سمجھتے ہیں، لیکن پبلکلی جب بات کی جاتی ہے تو وہاں ایسی چیزوں میں بہت مشکل ہوتی ہے. اسی لیے اب دیکھیے کہ جو لسنرس ہوتے ہیں یا جن کو آپ نہیں جانتے، یہاں بھی ان کو مائک پہ آنے کا حق نہیں دیا جاتا، کیونکہ آپ جانتے ہی نہیں کہ کوئی بندہ کیا بات کہہ دے گا. اسٹوڈنٹس تو ماشاء اللہ سمجھدار ہوتے ہیں اور ان کو پتہ ہوتا ہے کہ ہم جو بات کہیں گے ہم اس کے رسپانسبل ہیں، تو اس سے ایوائڈ کرنی چاہیے اس بات کو کہ خام خواہ سے یہ نہ کہہ دے کہ مجھے بہت آتا ہے. ٹھیک ہے، پھر دوسری بات یہ ہے کہ استاد کے کلام کو قطع نہ کرے، فارغ ہونے تک صبر کرے. اب دیکھیے استاد کا کلام ہو یا کسی اور کا بھی کلام ہو، ایون آپ دیکھیے کہ کوئی بھی انسان بات کرتے ہوئے بندے کے بیچ میں بات کرنا ایسے ہی ہے جیسے کسی کے منہ سے لقمہ چھیننے کی کوشش کرنا، یہ درست بات نہیں ہے. اس چیز کو ایوائڈ کرنا چاہیے کبھی بھی، یہ اچھا مینر ہی نہیں ہے. بچہ بھی یہ بات پسند نہیں کرتا. اب دیکھیے بچہ بڑے جوش میں آتا ہے، آپ کو کسی بھائی کی بہن کی شکایت لگانے آتا ہے، اتنے میں آپ اگر اس کو بیچ میں ٹوک دیتے ہیں تو اس کے دل پہ کیا گزرے گی، مشکل ہوگا نا اس کے لیے اس چیز کو دیکھنا، تو اس چیز سے ایوائڈ کرنا چاہیے. اگر استاد اس سے بات کر رہے ہوں تو وہ کسی اور سے بات نہ کرے، ہر وقت دماغ حاضر کر کے رہے. جی یہ بھی بہت ضروری ہے، بعض لوگ ایبسنٹ مائنڈیڈ ہوتے ہیں، کچھ اور سوچ رہے ہوتے ہیں، کچھ اور دیکھ رہے ہوتے ہیں، اور جب بات مس ہو جاتی ہے تو پھر کہتے ہیں کہ ہم نے اس بات کو نہیں سنا، تو یہ بھی ایک بے ادبی ہے. جیسے ظاہری طور پہ آپ کا جانا وہاں ضروری تھا نا، اسی طرح باطنی طور پہ بھی آپ کا وہاں حاضر ہونا لازمی ہوتا ہے. استاد اگر کسی کام کا حکم دے یا کسی چیز کے متعلق پوچھے تو فوراً جواب دے، دوبارہ پوچھنے کی ضرورت نہ ہو. یعنی بار بار کہا جائے اچھا آپ کہیے، آپ بتائیے، اچھا آپ بتائیے، بس ایک دفعہ کہہ دیا اشارہ کافی ہے، تو دوبارہ پھر نہ پوچھا جائے. तो इस पूरे चैप्टर में आपने जो चीज़ देखी वो क्या है कि इंसान को रिस्पेक्टफुल होना है, कोई बात पहले से सुनी हो या इससे ज़्यादा मालूम हो तो इसको अवॉइड करना है। बस जब ऐसा होता है कि कोई ऐसी बात दर्स में कह देता है बिलफर्ज कि जिस पे आपको डाउट आता है, आपने वो कभी हदीस नहीं सुनी या आपको शक है कि ये बात ऐसे नहीं ऐसे थी, उसका भी बेहतरीन अंदाज़ क्या है, सब्र। फारिग होने तक सब्र करे, बाद में अकेले में आए और अपना मुगालता दूर कर ले। अगर भरी महफिल में आपने कोई ऐसी बात पूछ ली जिसमें आपको शक था और वो बात जो थी वो ऐसे नहीं थी, आप देखिए कि आप तो वो बात पूछ के शक दूर कर पाएंगे कि नहीं पाएंगे, लेकिन जो 10 लोग और बैठे होंगे ना वो शक में चले जाएंगे, वो सोचेंगे अच्छा फिर अगर इस बात में कोई डाउट था ना तो शायद फिर बाकी बातें भी इनकी ठीक नहीं थी। बाज़ दफ़ा इंसान अपनी नॉन सेंसनेस की वजह से बहुत सारे लोगों को इस तरह दीन से दूर कर देता है कि वो शक में मुबतला हो जाते हैं। कभी भी ऐसा ना कीजिए, इंतज़ार कीजिए, सब्र कीजिए, फिर बाद में जाएं, आपका हक बनता है, आप जाएं लिख के बात करें, मौके पे बात करें कि ये हदीस जो बयान हुई थी इसका कोई हवाला है या ये गलत हो गई थी बात जैसी है। इल्ला ये कि कोई बहुत ही ऐसी बात है जो बड़ी ऑब्वियस है, जो टंग स्लिप हो सकती है, वो तो कही जा सकती है भाई ये टंग स्लिप हो गई थी, मिसाल है कि कुरान की आयत का नंबर बोला वो कुछ और बोल दिया, उसको तो बोल दिया, उसको तो अच्छे तरीके से बाद में कहा जा सकता है कि मेरा ख्याल है, और उसको बताने में भी एक अच्छा अंदाज़ हो सकता है कि मेरा ख्याल है कि ये आयत जो है ये इस सूरत की है, क्योंकि उसमें तो बेहतर है कि अगर वो बता देगा तो सबका वो नंबर ठीक हो जाएगा। लेकिन हर बंदे को पता होता है कि इस बात के कहने से ऑडियंस पर क्या फ़र्क पड़ेगा, तो उस्ताद के साथ यानी जो भी शागिर्द हैं उनका मामला वैसे भी फ़र्क होता है। बाकी रह गए वो लोग जो एज़ अ लिसनर्स आते हैं किसी भी दर्स में, गैदरिंग्स होती हैं, बड़े बड़े लोग हैं, कुछ बेचारे ऐसे होते हैं जिन्होंने कुछ सुना ही नहीं होता, और मैंने देखा है कि वो कुछ नहीं बोलते क्योंकि उन्होंने सुना ही कुछ नहीं होता। ऑलवेज़ ये सारी चीज़ें उन लोगों के साथ होती है जो बहुत सुनते हैं, बहुत जगह जाते हैं और फिर वो ऐसी बातों को सुनने के बाद क्रॉस क्वेश्चनिंग करते हैं। अब अगला जो टॉपिक है वो क्या है, शेख से कुछ चीज़ लेने देने के आदाब, इसको भी देख लेते हैं। शेख अगर कोई चीज़ पकड़ा दे तो दाएं हाथ से पकड़े यानी राइट हैंड से, अगर उस्ताद कोई चीज़ दे दे तो दाएं हाथ से पकड़े, ख़त या किताब या कोई और दस्तावेज़ होते हैं डॉक्यूमेंट्स वगैरह हो तो खोल कर उस्ताद की खिदमत में पेश करे, लपेट कर ना दे। उस्ताद से वर्क या किताब ले तो लपेटने से पहले ले ले, अगर उस्ताद को कोई किताब दे तो खोल कर, बल्कि जिस मुकाम को उस्ताद देखना चाहता हो वो मुकाम निकाल कर दे। उस्ताद अगर दूर बैठा हो तो दूर से हाथ ना बढ़ाए। देख रहे हैं कि कैसे पोस्चर्स भी इंसान के अंदर की गवाही दे देते हैं ना कभी। और मैं ये बुक, ये बातें पढ़ते हुए सोच रही हूँ कि जिन्होंने भी ये बुक लिखी थी तो उनकी ऑब्ज़रवेशन बड़ी डीप होगी, क्योंकि डीप ऑब्ज़रवेशन के बग़ैर आप कभी भी अच्छे लर्नर और अच्छे टीचर नहीं बन सकते। आपको बहुत अच्छा ऑब्ज़र्व करना आना चाहिए, तभी फिर आप इंशाल्लाह ताला क्रिटिक भी होते हैं और तभी आप दूसरों को भी फ़ायदा देते हैं और उनसे लेते हैं। तो कह रहे हैं कि दूर बैठा हो तो हाथ ना बढ़ाए, गुस्ताखी लगती है ना, ज़रा देना, अच्छा ज़रा आगे ऊपर होइएगा, ज़रा आप ऊपर होइएगा, ज़रा नीचे कीजिएगा, बैठ बात है, जिससे उस्ताद को हाथ आगे बढ़ाना पड़े, बल्कि खड़ा होकर उस्ताद के सामने जाकर उनकी खिदमत में पेश करें। और अगर सामने बैठ जाए तो बहुत ज़्यादा करीब ना हो, ये भी बेअदबी है। अपना पैर या हाथ या बदन का कोई हिस्सा या कपड़ा उस्ताद के कपड़ों या उनके तकिए या जाए नमाज वगैरह के ऊपर ना रखे। इतनी बात को अगर हम देख लें तो पहली चीज़ तो ये है कि राइट हैंड से पकड़ना और पकड़ाना, ये बहुत ही अच्छी आदत है, सुन्नत भी है, जब आपको आदत पड़ती है तो हर चीज़ को फिर ऐसे ही करेंगे। अब बिल फ़र्ज़ किया कि आपके पास बहुत सारी चीज़ें हैं तो फिर ये एक अलग चीज़ है, कुछ चीज़ें अपने दाएं में पकड़ी कुछ बाएं में, लेकिन जब आपको सिर्फ एक ही चीज़ पकड़नी है तो फिर राइट हैंड होगा, ठीक है। फिर ये जो बात कही कि ख़त किताब या कोई डॉक्यूमेंट है तो इसको खोल के दें, लपेट के ना दें, ताकि उनको खोलने में दिक्कत ना हो और उनको पता ही ना चले कि कहाँ से पढ़ना था, तो खोल के किताब दे दी जाए ताकि वो पढ़ के दे। कोई हवाला दिखाना है, कोई आयत खोल के देनी है, बाज़ दफ़ा उस्ताद इस तरह भी करते हैं कि वो कोट करते हैं कोई किताब में चीज़, तो फिर पास बैठा उनको एक ड्यूटी होती है, ऐसे भी लोगों को मैं जानती हूँ कि पास कोई बैठ जाता है और उन्होंने जो बात पढ़नी होती है या जिस किताब का हवाला देना होता है वो फिर खोल के साथ साथ कोई उनको देता जाता है, तो उस चीज को हाईलाइट करके भी दिया जा सकता है। और दूर बैठा हो तो हाथ ना बढ़ाए बल्कि करीब आ जाए, क्योंकि सुस्त लोग जो होते हैं ना वो दीन नहीं सीख सकते और इल्म भी नहीं सीख सकते। जो इतना लेजी है कि अपनी जगह से उठ नहीं सकता, आप सोचिए कि वो उसकी बात को लेगा कैसे। ये जाहिर सारी चीज़ें ज़ाहरी आदाब लगते हैं, लेकिन याद रखिए कि इनका गहरा ताल्लुक है आपके एब्जॉर्प्शन से, आपके जज्ब से। आप किसी चीज़ को उतना ही जज्ब करते हैं जितना आप उसको लेना चाहते हैं। आप सिर्फ ऐसे ही जाके बैठ गए ना, चलो टांगे से हिला लूँ, काफ़ी देर चल रही थी, अब ज़रा अंदर देखूँ कोई पढ़ा रहा है, चलो मैं भी बैठ जाऊँ टेक ले, फिर आते ही पहले आप दीवार देखेंगे, फिर दीवार के साथ आपको कुशन देखेंगे, फिर आप अपनी टांगे पसारेंगे। अब टांगे पसारी, आप वहाँ आए कोई नहीं है पढ़ने के लिए, लेक्चर सुनने नहीं आए, आप तो एक रेस्ट के लिए आए थे, चलो कोई हर्ज नहीं, यहाँ बैठ जाते हैं, बाहर भी तो बैठना है। आपको नहीं मिलेगा, कुछ नहीं मिलेगा। देखिए ये मौजदा है, आप लेना चाहते हैं तो मिलता है, आप देना चाहते हैं तो दे पाते हैं, और आप जस्ट फॉर इन्जॉयमेंट या आप किसी और रीज़न से किसी जगह जाके बैठेंगे, आपको वही चीज़ मिलेगी, वो दूसरी चीज़ नहीं मिलेगी जो आपको लेनी थी, ठीक है। फिर उसके बाद आप देखिए कि ये जो बदन का कोई हिस्सा या कपड़ा उस्ताद के ना लगे, तो इससे लगता है ना कि जैसे पहले दौर के उस्ताद जाए नमाज पे बैठ के पीछे तकिया लगा के पढ़ाते थे, तो इससे ये भी चीज़ पता चलती है कि आम हाजरीन से उस्ताद के बैठने की जगह थोड़ी सी मुनफरद होनी चाहिए, ताकि उसके और दूसरे लोगों के बीच में थोड़ा सा फ़र्क महसूस हो, तभी तो लोग उसकी बात को जज्ब करेंगे ना। फिर अगली बात देखें, हाथ से उस्ताद की तरफ इशारा ना करें और ना ही इतना करीब हो कि जी, ये भी बात अच्छा, ये जो बात थी ना हमने कि बहुत करीब भी ना बैठे, ऊपर थी ना, गुजर गई जी, ये भी अच्छी बात नहीं। बस लोग इतने करीब बैठ जाते हैं फिर उसके बाद टुकर टुकर आपको देखते रहते हैं, और इंसानी साइकोलॉजी है कि जब कोई उसको बहुत गहरे नज़दीक से करीब से देखता है ना, तो वो अनकम्फर्टेबल फील करता है। बाज़ दफ़ा इंसान बात करता है तो बात करने के दौरान जब आपके बहुत कोई करीब है, तो बाज़ दफ़ा आप देखिए कि जो बंदा बहुत देर से बैठा हुआ है, हो सकता है मुझसे कोई स्मेल आ जाए या कोई ऐसी भी फीलिंग आ सकती है, बाज़ दफ़ा रोज़ा होता है, तो ऐसी तमाम चीज़ों से अवॉइड करना चाहिए। और मेरा ख्याल है कि ये सिर्फ दीन के साथ नहीं है, ये हर चीज़ के साथ है, जहाँ भी आप हों ये सब चीज़ें इंशाअल्लाह ताला फ़ायदा देंगी। हाथ से उस्ताद की तरफ इशारा भी ना करें और ना ही इतना करीब हो कि बदन का कोई हिस्सा लग जाए। उस्ताद को अगर कलम पकड़ाए तो कलम का ढक्कन खोल कर दे, इस तरह दवात इनके सामने रखे और ढक्कन खोल कर लिखने के लिए तैयार करके रखे। छुरी या चाकू पकड़ाना हो तो धार को उस्ताद की तरफ ना कर दे, बल्कि इसकी नोक खुद पकड़े और दस्ते का रुख उस्ताद की तरफ बढ़ाए। दस्ता कहते हैं हैंडल को, जहाँ से छुरी या नाइफ को पकड़ा जाता है। अगर नमाज के लिए मुसल्ला वगैरह पेश करना हो तो खोल कर पेश करे, बल्कि बेहतर और अदब का तकाजा ये है कि इसको बिछा दे। जब बिछा चुके तो बाई तरफ पीछे को खिसक जाए, जैसा कि सूफिया कराम का तर्ज अमल है, यानी फिर पीछे निकल जाए, उसके आगे से ना गुजरे, हालांकि वो खाली जाए नमाज है। उस्ताद की मौजूदगी में जाए नमाज पर ना बैठे और ना इस पर नमाज पढ़े, और अगर उस्ताद उठे तो तमाम लोगों से पहल करते हुए जाए नमाज को उठा दे, और अगर उस्ताद को तकलीफ ना हो तो जूते इनके सामने पहनने के लिए तैयार करके रख दे। अल्लाह अकबर। आज के दौर में तो हम जूते को हाथ लगाना वैसे ही मायूब समझते हैं ना। इन तमाम उमूर में अल्लाह ताला और अपने उस्ताद की रज़ा मतलूब हो, ये है असल बात। अल्लाह की रज़ा के लिए जब ये झुकाव होगा, ये तवाज़ो होगा, फिर इंशाअल्लाह ताला फ़ायदा होगा। देखिए उस्ताद की रज़ा जो मतलूब है ना, वो भी अल्लाह की रज़ा के अंदर हो, ये बड़ा बारीक नुक्ता है। कभी भी किसी काम को सिर्फ एक इंसान की रज़ा के लिए मत करें। ठीक है हम इंसानों को राज़ी कर सकते हैं, मसलन अगर आप खाना पकाते हैं तो आप ये कह सकते हैं कि अच्छा मैं अपने शौहर को खुश करूँगी, आज ये खुश हो जाएंगे ये खाना देख के, लेकिन ये सेकंड लेवल पे हो। फर्स्ट लेवल पे क्या है, रब की रज़ा, अल्लाह की रज़ा। अल्लाह ने कहा कि खिदमत करो, अच्छी बीवी बनो, ए अल्लाह तू खुश होना, तुझे खुश करने के लिए अपने शौहर को खुश कर रही हूँ। तो ये बहुत फ़र्क डाल देता है ये चीज़ इंसान के अमल में। ये भी जो बात है ना कि जाए नमाज को उठा दे, ये बहुत ही अहम बात है। बस दफ़ा क्या होता है कि जहाँ भी बैठ के इंसान कोई बात करता है, वहाँ कुछ टेबल है, कोई माइक है या वहाँ कोई बुक्स पड़ी हुई हैं, तो अब जब बाद में महफिल ख़त्म होती है तो लोग नॉर्मल बातें शुरू हो जाते हैं, कैजुअल बातें, कोई आ रहा है कोई जा रहा है, हो सकता है कि किसी का हाथ लगे, बुक गिर जाए, हो सकता है कि माइक के जो तार हैं, वायर्स हैं, उससे कोई गिर जाए। तो ऐसी तमाम चीज़ों को एक जो अच्छा स्टूडेंट है या जो इस चीज़ पे नॉमिनेट किया गया उसका फ़र्ज़ बनता है कि उसको बड़े प्यार से सबसे पहले उसको उठा दे उन चीज़ों को, ठीक है। इन तमाम उमूर में अल्लाह की और उस्ताद की रज़ा मतलूब हो, किसी का कॉल है, चार चीज़ें ऐसी हैं जिनकी अदायगी से कोई शरीफ इंसान हिचकिचाहट महसूस नहीं करता, अगरचे वो हुक्मरान ही क्यों ना हो। हिचकिचाहट क्या होती है? हेजिटेट करना। हेजिटेट ना करे इस बात से, करूं कि ना करूं, अच्छा ठीक है नहीं, अच्छा दुरुस्त है कि नहीं। नहीं, हर एक करे, इवन को बादशाह, बादशाह अपने घर में है। और ये चार चीज़ें क्या हैं? अपने वालिद के इख्तराम में मजलिस से उठना, सुभान अल्लाह, बाप आ गए तो आप अपनी मजलिस से उठ जाएं, खड़े हो जाएं, चाहे आप बड़े बादशाह क्यों नहीं हैं। आपको पता है कि हज़रत यूसुफ़ अलैहिस्सलाम ने अपने माँ बाप को अपने साथ तख्त पर बिठाया था, हालांकि तख्त पर बैठना बादशाह का मनसब होता है, लेकिन इज़्ज़त, इख्तराम। इसी तरह उस्ताद की खिदमत, इसको भी कोई हिचकिचाहट ना महसूस करे इसमें। फिर तीसरी चीज़, जिस चीज़ को नहीं जानता इसके बारे में पूछना, क्योंकि बाज़ लोगों को पता नहीं होता और हेजिटेट करते रहते हैं, शर्माते रहते हैं, और जिसकी वजह से फिर फ़ायदा नहीं उठा पाते। और चौथी चीज़, मेहमान की खिदमत करना। और हकीकत है कि ये चार चीज़ें ऐसी हैं कि जो वाकई बंदे को चार चांद लगा देती हैं। जब तक ये चार चीज़ें हमारे अंदर नहीं आती, तब तक हम अंदर से नहीं टूटते, हम अपने आप को कभी भी मुकम्मल ना समझें। बस लोग बहुत अपने आप को इस तरह महसूस करते हैं, लिए दिए लेते हैं। नहीं, लिए दिए नहीं रहना, इसलिए कि हम हैं तो आखिर अंदर इंसान ना। किसी का अमल याद आ गया, बहुत बड़े आलिम है अल्हम्दुलिल्लाह, और वाकई इंसान एक रोब और एक मरूबियत में उनके पास जाता है, लेकिन वो अपने हाथ से चीज़ें सर्व करते हैं मेहमानों को, और इस तरीके से, यानी वो एक फीलिंग आ रही होती है उस वक्त उनके पास बैठ के। और यकीन करें कि उनके हाथ से एक चीज़ का ले लेना इतना ब्लेस्ड लगता है कि बस भूख हो ना हो ये ज़रूर खाना है, क्योंकि ये उन्होंने अपने हाथ से दिया है या उन्होंने खुद अंदर से भेजा है। तो ये छोटी छोटी चीज़ें जो होती हैं ना, बताती हैं कि इंसान के अंदर कितनी तवाज़ो है। अंदर तवाज़ो नहीं आती ना, तो यकीन करें कि चीज़ें बाहर ही रह जाती हैं। बस अगर हमने ये सारी बातें पढ़ी हैं, हमने ये सुनी है, अगर हमारे अंदर एब्जॉर्प्शन नहीं है ना, एब्जॉर्प्शन असल में तवाज़ो ही का नाम है। जितना बंदा मतवाज़े बनता है ना, मतवाज़े क्या होता है, बहुत अंदर से पोलाइट, मुझे ऐसे लगता है जैसे अंदर जगह बन जाती है, जैसे डेलिकेसी, अंदर से मोल्डिंग, एब्जॉर्ब करने की कैफियत। मसलन आप देखिए कि जैसे एक सख्त चीज़ है ना, मोज़ेक है या सिरामिक्स का फ्लोर है, आप उस पर पानी डालते हैं ना, तो पानी ऊपर ही रहता है, थोड़ी देर पानी रहेगा, जब आप वाइपर पे फेरेंगे तो खुश, बिल्कुल ख़त्म। लेकिन एक मिट्टी है, देखने में वो सख्त है, आपके लॉन के अंदर मिट्टी जमी हुई है, आप उस पर पानी डालते हैं तो क्या होता है, वो पानी अंदर ले जाती है ना, आप पानी को फिर निकाल नहीं सकते, जितनी मर्ज़ी कोशिश कर लें, आप नैपकिन रखें, आप स्पंज रखें, वो मिट्टी गीली रहेगी। इंसान की तवाज़ो की कैफियत पता है क्या है, कि इंसान गीली मिट्टी की तरह बन जाए, मोल्डेड, झुका हुआ, जज्ब करने वाला। मसलन अंदर जज्ब की कैफियत कैसे पता चलती है, इन बातों को सुनते हुए क्या फ़ील हो रहा है, अच्छा ये मुझे अपने अंदर लानी है, अच्छा मुझे इसकी कोशिश करनी है, मुझे इस पर अमल करना है। और स्टबननेस क्या होता है, ये चीज़ें सारे, और ख़ास तौर पे ये जो बुक हम पढ़ें, इसको सुनते हुए तो बड़ा ही बंदा एग्रेसिव हो सकता है। देखो ज़रा, अपनी तारीफ़ों के लिए बातें कर रहे हैं, देखें उस, अब ज़रा कोई भी उस्ताद ही पढ़ाएगा ना, अब मैं नहीं कोई भी कल पढ़ा रहा हूँ मिसाल है आपको, या आप कहीं पढ़ाएं और सुनने वाला आपसे कहे देखो ये सारी बातें इसलिए कह रही हैं कि मैं इनकी तारीफ़ करूँ, मैं इनको बड़ा बनाऊँ, मैं इनकी नज़रों में झुक जाऊँ, लाइक दिस। तो ये सख्ती की अलामत है, तवाज़ो आएगी ना तो आप अपने अदब को अच्छा समझेंगे, आप अपने आप को अच्छा समझेंगे। और ये अजीब मामले हैं, रब का मामला बंदे के दिल के साथ होता है, अल्लाह ताला वल्लाहु यहूलु बैनल मरि व कल्बी, ये आयत तो इतनी ज़्यादा मुझे आजकल याद आ रही है कि बंदे और उसके दिल के बीच में अल्लाह ताला आ जाता है। तो अल्लाह ताला से दुआ करते हैं कि हमें बेहतरीन तरीके से फ़ायदा देने वाला और लेने वाला बना दें। क्यों ना आखिरी टॉपिक भी पढ़ लें, फिर अगली चीज़ पे चलते हैं, क्योंकि बहुत दिन से ये टॉपिक चल रहा है अल्हम्दुलिल्लाह, और होपफुली आप सब इससे فائدہ بھی لے رہے ہوں گے. تو آخری ٹاپک ہے اس فصل کا, تو اس کو بھی پڑھ. تو چلیے, استاد کے ساتھ راہ چلنے کے آداب, یہ 13واں پوائنٹ ہے. اگر استاد کے ساتھ چلنے کا موقع آ جائے, اگر رات کا وقت ہو تو استاد کے آگے آگے چلے اور دن ہو تو ان کے پیچھے چلے. سبحان اللہ. اللہ یہ کہ کسی ضروری وجہ سے اس کے خلاف کرنا پڑے تو آگے ہونے میں کوئی مذائقہ نہیں. وہ وجوہات کیا ہیں؟ مثلاً زیادہ رش ہو, یا آگے راستہ مجہول ہو, یا کیچڑ وغیرہ ہو, یا خطرہ وغیرہ ہو. اگر رش میں چل رہے ہوں تو اپنے ہاتھ آگے رکھ کر یا پیچھے رکھ کر ان کی حفاظت کرے. مجھے تو ایسے لگتا ہے ان باتوں کو پڑھ کے کہ استاد ایک پھول ہے اور اسٹوڈنٹ اس پھول کی حفاظت کرتا ہے. کیونکہ آپ دیکھیے کہ پھول خوشبو دیتا ہے نا, تو استاد بھی خوشبو ہی دیتا ہے. اور پھول بڑا نازک ہوتا ہے, ہلکی سی سخت چوڑ سے اس کی پتیاں جھڑنے لگتی ہیں. اسی طرح بعض دفعہ ایک سخت جملے سے استاد کا دل بھی ٹوٹنے لگتا ہے. اور یہاں آپ دیکھیں, انشاءاللہ جب آپ ماں باپ کے آداب کو دیکھیں گے تو ماں باپ کے لیے بھی یہی ساری چیزیں آئیں گی. ہر بندہ اندر سے واقعی اتنا نازک ہوتا ہے کہ وہ ذرا سی مس ہینڈلنگ سے ٹوٹ جاتا ہے. تو یہاں جو باتیں سن رہے ہیں ہم, اس کو دیکھ کے ایسے نہیں لگ رہا, ذہن میں واقعی ایک بہت بوڑھے استاد آتے ہیں کہ چل رہے ہیں اور آپ آگے رش ہٹا رہے ہیں, یعنی آگے چلنا پڑے. مطلب دیکھیے یہ جو بات تھی کہ رات کو آگے چلیں, کیوں؟ تاکہ آگے کوئی ٹھوکر نہ لگے, کوئی خرابی ہو تو ان کو پتہ نہ چلے, ٹھیک ہے, آپ کو پتہ چل جائے اور وہ بچ جائیں اس سے. پھر دن میں پیچھے چلنا ادب کی بات ہے. پھر اس کے بعد دیکھیے, زیادہ رش ہو تو آپ آگے چلیں, وہی بات کہ جگہ بنائیں ان کے لیے. راستہ مجہول ہو, مجہول میں نہیں سمجھ آ رہا, مجہول جہل سے نا, جہل سے, یعنی راستہ ہی نہیں پتہ, تو آپ کو راستہ بتانے کے لیے آگے چلنا پڑ رہا ہے, تو بھی ٹھیک ہے, آپ چل سکتے ہیں آگے, ٹھیک ہے. پھر اسی طرح کوئی خطرہ ہے, کیچڑ ہے, تو مفہوم سمجھ گئے ہم سب بھی کہ جب کوئی وجہ ہو, کوئی ریزن ہو تو پھر تو آگے چل سکتا ہے انسان, لیکن ادب کیا ہے کہ پیچھے چلے یا پھر ساتھ تھوڑا سا ہٹ کے چلے. اگر استاد کے آگے آگے چل رہا ہو تو کچھ دیر چلنے کے بعد پیچھے مڑ کر دیکھے, ایسا نہ ہو کہ آپ تو پہنچ گئے کہیں, بس لوگ واقعی اتنا تیز چلتے ہیں کہ ساتھ چلنے والے کو پتہ ہی نہیں ہوتا اور وہ حیران ہو رہے ہوتے ہیں اور وہ پہنچ گیا آگے. ایسا نہ کرے. اگر وہ اکیلا ہو, استاد اس سے بات کر رہے ہوں, تو استاد کے دائیں جانب کھڑا ہو. باس نے کہا ذرا آگے ہو کر بائیں جانب کھڑا ہو اور استاد کی طرف ملتفت ہو. ملتفت کا لفظ التفات سے ہے, التفات لطف, یعنی یہ جو بات ہے نا کہ استاد کی طرف مائل ہو, انکلائنڈ ہو, ٹھیک ہے, یہ سارے لفظ سمجھ آ گئے, یعنی اس کی طرف توجہ کرے. چلتے وقت استاد کے ساتھ ساتھ نہ چلے, نہ ان کے مزاحم ہی کندھے یا رکاب وغیرہ لگ رہا ہو, یعنی ساتھ ساتھ بالکل نہ چلے, کیونکہ یہ برابری کا ایک تصور آ جاتا ہے اس سے, ٹھیک ہے, اور ان کے مزاحم ہی کندھے یا رکاب وغیرہ لگ رہا ہو, ایسا نہ کرے. یہ سواری پہ جب بیٹھتے ہیں نا تو اس کی باتیں ہیں. بعض دفعہ کیا ہوتا ہے کہ جب ساتھ چلتے ہیں نا تو آپ کی سواری کی کوئی چیز اس کو لگ رہی ہوتی ہے, تو اس سے اوائڈ کریں. گرمی کے موسم میں اگر سائے میں کھڑے ہوں تو زیادہ سایہ استاد کے لیے چھوڑے, اور سردی کے موسم میں دھوپ, یعنی جیسا موسم ہے اس کا زیادہ بینیفٹ استاد کو دے. جیسے مثلا پنکھا چل رہا ہے تو پنکھے کے قریب ان کو جگہ دے, اے سی کے قریب ان کو جگہ دے, ٹھیک ہے. استاد اگر کسی سے بات چیت کرتے ہوئے چل رہے ہوں تو دونوں کے درمیان حائل نہ ہو, نہ قریب ہو کر سننے کی کوشش کرے, یعنی بعض دفعہ دو لوگ باتیں کر رہے ہوتے ہیں تو آپ پھر اس وقت اوائڈ کریں ان کی باتوں کو سننے سے. استاد اگر باتوں میں ان کو شامل کرنا چاہے تو درمیان میں نہ آئے بلکہ ایک طرف سے آئے, یعنی فوراً بیچ میں آ کے کھڑے ہو جائیں بلکہ سائڈ سے آئیں. اگر دو ساتھی استاد کے ساتھ چل رہے ہوں تو استاد کے دائیں بائیں چلیں, بہتر ہے کہ بڑا دائیں طرف اور چھوٹا بائیں طرف ہو کر چلے, رائٹ اور لیفٹ. اگر راہ چلتے ہوئے استاد سے ملاقات ہو تو سلام کرنے میں پہل کرے, اگر دور ہو تو سلام کرنے کا قصد کرے, یعنی ارادہ ہی کر لے کم از کم کہ مجھے یہ چیز کرنی ہے, سلام کرنی ہے. دیکھیں انسان بعض دفعہ نیکی کر کے کرتا ہے کچھ, بعض دفعہ نیکی کے ارادے سے ہی اجر پانا شروع کر دیتا ہے. البتہ دور سے آواز نہ دے. ہاں آج کل کے بچے تو دور سے ہاتھ ہڑا دیتے ہیں نا, ہائے بائے آنٹی کیسی ہیں آپ. بعض دفعہ کہیں گیدرنگس میں ہوتے ہیں نا تو بچے دور سے ہاتھ ہلا دیتے ہیں. تو ادب کا تقاضا کہ قریب آئے, اور اگر دور سے کرنا چاہے تو اس طرح آوازیں نہ دے, اور نہ پیچھے ہوتے ہوئے پیچھے سے سلام کرے بلکہ آگے ہو کر سلام کرے. کسی راستے کو اختیار کرتے ہوئے استاد سے مشورہ کرے, اگر اختلاف ہو تو مؤدب ادب والا یعنی مینر فل انداز میں سمجھا دے. یوں نہ کہے کہ یہ درست نہیں ہے یا یہ غلط ہے, بلکہ یوں کہے اس میں بھی میری سمجھ میں یہ آتا ہے یا ایسا ہو شاید بہتر ہوگا وغیرہ. تو یہاں پہ الحمدللہ یہ ٹاپک پورا ہوا. یقین کریں کہ میں نے اس کو پڑھاتے ہوئے جو چیز فیل کی اور میرا دل چاہ رہا تھا کہ اللہ تعالیٰ دے اور اللہ تعالیٰ قادر ہے اس بات پہ کوئی ایسا موقع ملے مجھے ایک بار پھر کسی استاد کے پاس دو بدو بیٹھ کے پڑھنے کا, اور میں ان چیزوں کو وہاں اپلائی کروں. اور الحمدللہ پورے چیپٹر کو پڑھاتے ہوئے میں نے اپنا تجزیہ ساتھ ساتھ کیا کہ میں نے جب بھی کبھی اپنے استادوں سے فائدہ اٹھایا لیا تو کیا میں ایسی تھی کہ نہیں. اور اللہ جانتا ہے کسی سے بھی کچھ یعنی اس کو کہنے کا مجھے فائدہ نہیں ہوگا, لیکن میں نے ان ساری چیزوں کو جیسا موقع آتا تھا جب موقع جو بھی آیا, ہر چیز کا تو موقع نہیں ملتا, میں نے اپنے دل کو مطمئن پایا کہ میں نے کبھی بھی ایسی کوئی چیز اپنے استادوں کے لیے نہیں سوچی. لیکن پھر اب دل چاہ رہا ہے کہ ایک پریکٹیکل اپلیکیشن ہو, اور واقعی کسی ایسی محفل میں بندہ بیٹھے کہ وہ جائے نماز پہ بیٹھ کے پڑھا رہے ہیں اور آپ ان کے ساتھ اس طرح سے معاملہ کریں. الحمدللہ یہ آج ٹاپک پورا ہو رہا ہے. آپ لوگ ٹیکسٹ کھولا ہوا ہے کھول دیجئے, اگر نہیں کھولا تو شیئر کر سکتے ہیں کچھ. چلیے جی یہاں پہ رک جاتے ہیں. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک.